نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي اصلاح القلوب میں سے ہم شکر گزاری کے ٹاپک کو کنٹینیو کریں گے. ابھی تک ہم نے یہ دیکھا کہ شکر ہوتا کیا ہے اور شکر کے تین مختلف مقام کون سے, زبان, دل اور جوارح. اور جب دل میں شکر آتا ہے تو یہ ہو نہیں سکتا کہ انسان زبان پہ اس کا اظہار نہ کرے, اور جب زبان سے شکر کے کلمات ادا ہوتے ہیں تو یہ ہو ہی نہیں سکتا کہ انسان کا جسم اس کی گواہی نہ دے. تو لہٰذا ہم اپنے عمل کو ان تینوں کی روشنی میں دیکھیں گے. کیا شکر کے کچھ درجے ہیں یا بس ایک سائلنٹ چیز ہے؟ جیسے آپ دیکھیے کہ ایک گھر ہوتا ہے جو فرسٹ اسٹوری پہ ہی ہوتا ہے, بس گئے اور چلے گئے اندر اور بند کر دیا. لیکن کچھ جگہ ایسی ہوتی ہے جہاں کئی اسٹوریز ہوتی ہیں نا, ملٹی اسٹوریز ہے. تو کیا نعمتیں, چونکہ ہمارے پاس فرق ہے نا, یعنی سمپل سی بات ہے کہ ہم سب کو اللہ تعالیٰ نے مختلف نعمتیں دی ہیں, تو شکر بھی مختلف ہے. بس اپنے لفظوں میں لکھ لے, جتنی بڑی نعمت اتنے بڑے شکر کا تقاضا. یہ جملہ اگر آپ نے اپنی زندگی میں یاد رکھ لیا نا, تو کبھی بھی نہ شکرے نہیں بنیں گے نہ قدرے نہیں بنیں گے. جن کو اللہ نے چھوٹی نعمتیں دی ہیں, اگر وہ تھوڑا سا بھی شکر کر لیں گے نا, تو قیامت کے دن اللہ سبحانہ وتعالیٰ ان سے راضی ہوں گے. لیکن ہم جیسے جن کو اللہ نے سر سے پاؤں تک نعمتوں میں رکھا ہوا ہے نا, پھر ہم سے سر سے پاؤں تک کے شکر کی کا تقاضا ہے. اس لیے آگے ہم دیکھیں گے کچھ جگہ شکر کرنا واجب ہے, کہیں مستحب ہے, کہیں اٹس اوکے, نہیں بھی کرتے تو خیر ہے. لیکن جب ایک بندہ اللہ تعالیٰ کا شکر ادا کرتا ہے تو اس کی نعمت کو اللہ تعالیٰ بڑھاتا ہے. اب کیسے کیا جائے, سوال پیدا ہوتا ہے کہ دنیا میں کسی نے آپ کو کچھ دیا, آپ نے اس کے ریٹرن میں مال دے دیا, پیسہ دے دیا, جو بھی دنیا کی کموڈیٹیز ہوتی ہیں وہ آپ نے دے دی, لیکن اللہ سبحانہ تعالیٰ کی نعمتوں کو ہم کس طرح ریفنڈ کریں؟ آپ یہ کہہ لیجئے کہ ہاؤ کین وی پے دا باؤنٹیز آف اللہ سبحانہ تعالیٰ, ہاؤ کین وی پے دا بلیسنگز آف اللہ سبحانہ تعالیٰ. ایک سیل فون خریدا, پیسے دیے, سیل فون لے کر آگے, کپڑے خریدے, پیسے دیے, لے کر آگے. تو جو کموڈیٹی, یعنی کموڈیٹی کہتے ہیں راس مال, یعنی اصل چیز, جس کموڈیٹی سے دنیا کی نعمتیں خریدی بھی جاتی ہیں اور ان کو بڑھایا جاتا ہے, وہ شکر ہے. دوسرے آسان لفظوں میں جملہ لکھ لیجئے کہ شکر وہ کرنسی ہے جس سے دنیا کی مزید نعمتیں بھی خریدی جا سکتی ہیں اور موجود نعمتوں کو انشورڈ بھی کرایا جا سکتا ہے. دنیا میں آج کل انشورنس کا لفظ بہت کامن ہے نا, ہم کہتے ہیں کہ آپ کو انشورنس کروانی ہے تاکہ آپ کی یہ چیز خراب نہ ہو, کبھی حادثہ ہو گیا تو پھر آپ کی کمی ہم پوری کریں گے. بس آپ لکھ لیجئے کہ شکر نعمتوں کی انشورنس ہے. دنیا میں تو کئی دھوکے بھی ہوتے ہیں نا, کہتے کچھ ہیں کرتے کچھ ہیں, لائبلٹیز ہوتی ہے, کہیں زیادہ ہوتی ہے, کوئی 100% انشورنس لیتے ہیں, کہیں تھوڑی کچھ کچھ, کبھی کہتے ہیں آپ کی غلطی ہوگی تو ہوگا, کبھی کہتے ہیں دوسرے کی بھی ہوگی. اللہ سبحانہ تعالیٰ کے ساتھ شکر کی قیمت ہماری نعمتوں کے تحفظ کی ضمانت ہے. جتنا زیادہ شکر کرتے جائیں گے نا, اتنا انشورنس کا ریٹ اللہ سے اچھا ملے گا. اور اللہ تعالیٰ نے یہ بات لکھ کے دے دی, کیونکہ اللہ تعالیٰ کو ہم سے کچھ چاہیے نہیں ہے, تو لہٰذا ہمیں یہ کرنا ہے کہ اللہ تعالیٰ سے شکر کریں. اللہ تعالیٰ کو تو مزے کی بات دیکھیے, جو شکر کرتے ہیں نا ہم, وہ بھی نہیں پہنچتا. بڑی مزے کی بات ہے یہ. بعض دفعہ آپ کسی ایسے بندے سے کوئی چیز خریدتے ہیں جو اس کے ہاتھ میں کچھ نہیں جاتا, بس وہ ایک بیچ میں تھرڈ پارٹی بن جاتا ہے. آپ لے رہے ہیں, دے کوئی اور ہے, آپ بیچ میں ایک بروکر بنے ہوئے. ٹھیک ہے, آپ کا کچھ نہ کچھ کمیشن تو ہوگا نا. ہم یہ اگر سوچ لیں نا کہ میں نے شکر کیا تو چائے کے اس کپ کی قیمت پوری ہو گئی, تو یہ میری غلطی ہے. یاد رکھیے, بہت بڑے لوگ غلطی کرتے ہیں. ہم شکر دیں گے تو اللہ نعمتیں دے گا. نعوذ باللہ ثم نعوذ باللہ. اللہ کو ہمارے شکر کی ضرورت ہے. اللہ تعالیٰ سورہ حج آیت 37 میں کہتے ہیں, لن ینال اللہ لحومہا ولا دماؤہا, نہ اس کو تمہاری قربانیوں کے گوشت ملتے ہیں نہ اس کو تمہارے خون ملتا ہے. کیونکہ اللہ سبحانہ تعالیٰ کو ہم سر سے پاؤں تک شکر میں ڈوب بھی جائیں نا, ہم پے نہیں کر سکتے. آپ کہہ لیجئے کہ ہمارے پاس شکر کی اتنی اماؤنٹ ہے ہی نہیں کہ ہم اسے ایک چائے کا کپ بھی لے سکے. لیکن پھر یہ ہے کیا چکر, ہمیں شکر کرتا دیکھ کر اللہ کو ہم پہ رحم آ جاتا ہے, تو بدلے میں تحفے میں وہ چیز دے دیتا ہے. اگر آپ ان جذبوں کو سمجھ سکے نا, تو میرا خیال ہے کہ آج کے بعد ہم ایک روٹی کا لقمہ بھی بن میں نہ پھینکیں. ہم نے شکر کیا, جتنا شکر کریں گے اتنا اللہ کی طرف سے وہ نعمت ہماری پاس انعام میں ملے گی. اب یہ نہیں کہتے اللہ تجھے پے تو کر دی, اب دے جلدی, ویئر از مائی ڈیلیوری. مثلا آپ پیسے پے کر دیتے ہیں, پھر جا کے چیز مانگتے ہیں, کہتے ہیں لائیے چیز, میں نے آن لائن سے پے کیا تھا, دیجیے, وہ میں نے تو کریڈٹ کارڈ نمبر دیا تھا. ایسے ہی کہتے ہیں نا, ہم میں سے آپ میں سے کوئی یہ نہیں کہہ سکتا کہ اللہ میں نے شکر چونکہ دے دیا تجھے تو اب جلدی دے. شکر کرنے کے بعد بھی اگر اللہ دے گا نا تو یہ اللہ کا انعام ہوگا. اس لیے شکر اتنی قیمتی چیز ہے کہ دنیا میں کسی نعمت پر شکر ادا کرنا بذات خود پھر ایک نعمت ہے. یعنی آپ اس شکر اور صبر کو سمجھ گئے نا, ان دو ٹاپکس کو جو اس میں اگلا بھی آنے والا ہے, تو میں کہہ سکتی ہوں کہ آپ کو اپنی زندگی میں آنے والے سارے حالات اور واقعات سمجھ آ جائیں گے. تب میرے ساتھ کیوں ہوا, ایسا کیوں ہوا, میں نے وہ کیوں کیا, میرے ساتھ کیوں ہوا. ہم اپنے شکر اور صبر کے تیروں میں ساری زندگی گزارتے ہیں. ادھر شکر بڑھتا جاتا ہے, ادھر اللہ تعالیٰ کی طرف سے نعمت بڑھتی ہے. ادھر ہم کسی چیز کی ناقدری کرتے ہیں, دوسری طرف اللہ تعالیٰ ہمیں کسی چکر میں ڈال دیتے ہیں. حضرت داؤد کا ایک بہت ہی خوبصورت جملہ نقل کیا جاتا ہے, کہتے ہیں کہ رب میں تیرا شکر کیوں کر ادا کروں, کیسے کروں جبکہ میری طرف سے شکر ادا کرنے کی حیثیت مجھ پر تیری طرف سے انعام کیے ہوئے والے, یعنی اے اللہ میں تیرا شکر کیسے ادا کروں, کیونکہ شکر ادا کرنا جو ہے وہ بھی تو تیرا ایک انعام ہی ہے نا. یعنی میں نہ شکرا بھی تو ہو سکتا تھا نا, میں نہ قدرہ بھی تو ہو سکتا تھا. اور کہتے ہیں کہ میری کیا طاقت ہے کہ میں یعنی تیری نعمت کا حق کے شکر ادا کر سکوں. تو اللہ تعالیٰ نے اس بات کو سن کر فرمایا, داؤد تو نے اب میرے شکر کا حق ادا کر دیا. یعنی جب تم نے انعام و اکرام اور بخشش کا بدلہ شکر سے نہ ادا کر پانے یا اس بارے میں اپنی کمی کا اعتراف کر لیا, تو تم نے اس کمی کے اعتراف سے میرے شکر کا حق ادا کر دیا. اس پورے سینٹنس یا اس پورے پیراگراف کا خلاصہ کیا ہے کہ انسان جب یہ اعتراف کر لیتا ہے نا کہ اللہ میں تو تیرا شکر بھی نہیں ادا کر سکتی, تو اللہ کو پسند آتا. اللہ کے نبی کی دعا میں ایک دعا ہے نا کہ لا اخسی سنان علیک, اے اللہ میں تیری ثنا تیری تعریف کا وہ حق ادا کر ہی نہیں پاتا جو کہ تجھے کرنے کا, جو تیرا حق ادا کرنے کا حق ہے. تو لہٰذا ضرورت ہے اس بات کی کہ ایک انسان اس چیز کو لے. پھر آپ دیکھیں اس میں امام شافعی رحمہ اللہ کا بھی ایک بہت ہی پیارا قول ہے, کہتے ہیں کہ ساری تعریفیں اور حمد اسی ذات کے لیے ہے کہ جس کی نعمتوں میں سے کسی ایک نعمت کا بھی وہ حق ادا نہیں ہو سکتا جتنا کہ کرنا چاہیے. اور ابھی ایک نعمت کا شکریہ ادا کر نہیں پاتے تو اگلی نئی نعمت کا نزول ہو جاتا ہے. جس کے عطا کرنے والے پر اس کا شکر ادا کرنا واجب ہو جاتا ہے. میں نے اس جملے کو کیسے سمجھا, کوئی آپ کو ایک گفٹ دیتا ہے, آپ کہتے ہیں شکریہ, تھینک یو, جزاک اللہ. آپ سوچتے ہیں میں بھی اس کو کچھ دوں گی. ابھی آپ جوڑ توڑ کر ہی رہے ہوتے ہیں کیا دوں, وہ اگلے دن ایک اور گفٹ لے آتا ہے. اب جب اگلا تب کہتے ہو ابھی تو پہلا بھی نہیں دے سکی تھی, پھر آپ کہتے چلو آپ دونوں کے بدلے میں کوئی ایک اور اچھا گفٹ دیتی. ابھی آپ وہ ساری تیاریوں میں ہوتے ہیں, وہ ایک اور گفٹ لے آتا ہے. یہ مراد ہے جب کوئی بار بار ہمیں گفٹ دیتا ہے نا تو ہم کہتے ہیں آپ نے ہمیں زیر بار کر دیا, جی آپ کا بہت ہمارے اوپر حق ہے. تو اللہ کی نعمتوں میں بھی ایک نعمت کا ہم دے نہیں پاتے اور نعمت ہے. اور صبح اٹھنے سے لے کے سونے تک دیکھیں تو وائن تو نعمت اللہ لا تحصوها, ہم تو ظاہری جو نعمتوں کو دیکھیں گے نا, جو کھاتے پیتے ہیں, جسم کے اندر جو اتنے عضو ہیں, جو 360 جوڑ ہیں, پھر اندر لنگس ہیں, اندر کی چھپی ہوئی مشینیں, ان کو تو ہم جانتے بھی نہیں. ہم میدا کہہ دیں گے لیکن ہمیں میدے کی دیواریں, میدے کے ٹیشوز, اس کے اندر فوڈ کا پروسیس پتہ ہی نہیں ہے. ہم لنگس تو کہتے ہیں لیکن لنگس کے اندر جو ایک ایک چھوٹی چھوٹی رگ بنی ہوئی ہے اس کو بھی نہیں جانتے. اور حقیقت اگر ایک انسان ہر سانس کے ساتھ دو دفعہ شکر ادا کرے نا تو اس نے صرف سانس کے اندر جانے اور باہر آنے کا بھی حق ادا نہیں کیا. اصل بات کیا ہوتی ہے کہ انسان اللہ کی نعمتوں کو دیکھے اور اس کو پہچانے. جتنا زیادہ اللہ کی نعمتوں کا احساس آپ کے اندر ہوگا نا اتنا آپ اس کے زیر بار ہوں گے. عرب لوگ کہتے ہیں, عربی کا ایک محاورہ ہے کہ المنو یقطع اللسان, احسان زبان کو کاٹ دیتا ہے. یعنی انسان جب کسی کا احسان لے لیتا ہے نا پھر وہ اس کے آگے بولتا نہیں ہے. مثلا جیسے ایک آرٹیکل کسی نے بھیجا, اس میں لکھا تھا کہ جس نے دین پڑھانے پہ یا دین کے نام پہ کوئی پیسے ویسے لے لیے تو وہ پھر اپنی زبان کاٹ کے اس پیسہ دینے والے کے ہاتھ میں دے دیتا, کہ پھر وہ بول نہیں سکتا نا اپنی مرضی سے. تو اب اس چیز کو اگر ہم اللہ سبحانہ تعالیٰ پہ لے کے دیکھیں, جتنا اللہ تعالیٰ کی نعمتوں کا احساس ہمیں بڑھتا جائے گا اتنی ہماری زبان چھوٹی ہوتی جائے گی, ہمارے دعوے چھوٹے ہوتے جائیں گے, ہمارے وہ جس کو کہنا چاہیے گیدڑ بھپتیاں چھوٹی ہوتی جائیں گی, اور ہم محسوس کریں گے کہ واقعی ہم نے اللہ سبحانہ تعالیٰ کا وہ حق ادا نہیں کیا جس کو حق ادا کرنے کی ضرورت تھی. تو اللہ سبحانہ تعالیٰ کا شکر ہے کہ اس نے ہم سے اپنی نعمتوں کے بدلے میں شکر بھی نہیں مانگا. ورنہ ہر وقت ہم اللہ کے مقروض ہوتے اور پہلی نعمت کا حق ادا کیے بغیر اگر ہم نے اگلی نعمت پا لی تو اس میں ہمارے لیے اور بھی بڑی گڑبڑ ہو جانی تھی، اور وہ کیا ہوتی کہ پھر ہم اپنے آپ کو پریشانیوں میں لے کر جاتے۔ پھر آپ دیکھیے کہ ایک اور چیز بھی دیکھیے کہ جب ایک انسان اللہ تعالیٰ کی نعمتوں کا حق ادا کر دیتا ہے نا، کرنے کی کوشش کرتا ہے، کر تو وہ نہیں پا سکتا، سچی جو بات ہے، اس کے باوجود بھی وہ اپنے دل میں یہ چیز محسوس کرتا ہے کہ کسی بھی جگہ یہ نعمت چھن نہ جائے، کوئی بھی نعمت ملے آپ امیجن کریں، ایک تو ہے کہ ہے ہی نہیں، اولاد ہے ہی نہیں الحمدللہ، لیکن ہے اس کے ساتھ کتنے اندیشے، اب ان کو زکام نہ ہو جائے، کھانسی نہ ہو جائے، بخار نہ ہو جائے، اس کی ٹانگ میں درد نہ ہو، یہ گر نہ پڑے، اور اس کو بھوک لگی ہوئی ہے، یہ سوتے میں گر نہ پڑے، 100 اندیشے ہر نعمت کے ساتھ آتے ہیں، یہ لکھیے ذرا، اولاد ملی تو 100 اندیشے ساتھ آ گئے، تو ایک اولاد کی نعمت کو پانے کے بعد اب آپ کو اللہ سے اور 100 نعمتیں بھی چاہیے، کتنوں کو بات سمجھ آ گئی، ہر اینگل سے آپ کو اپنے بچے کا تحفظ چاہیے نا، یہ مراد ہے۔ جب آپ اللہ تعالیٰ کی نعمتوں میں سے ایک نعمت کو پاتے ہیں تو ہر نعمت پھر اپنے اندر پھر 100 100 200 200 400 400 اور جتنا اس کا ہوتا ہے اتنے زیادہ اللہ کے ہمیں محتاج ہونے کا احساس دلاتی ہے، کتنے ہمارے ہاتھ بندے میں، ہم حقیقت میں دیکھیں نا تو شکر کرنے والا انسان جو ہوتا ہے نا یہ آپٹمسٹک ہوتا ہے۔ سورہ فاتحہ میں پڑھتا ہے الحمدللہ رب العالمین، شکر کیا ہے؟ شکر شکر، کیسے شکر ہے؟ کڑوی چائے کو شکر میٹھا کرتی ہے نا، شکر کڑوی زندگی کو میٹھا کرتا ہے۔ یہ صرف ایک سوچ کا انداز ہوتا ہے، ایک چھوٹی سی کوٹیشن پڑھ کے آپ کو سناتی ہوں جس سے آپ کو یہ اندازہ ہوگا کہ آپ کے پاس نعمتیں ہیں کہ نہیں، کیونکہ صبر اور شکر ساتھ ساتھ چل رہا نا، تو ہم اس کو ذرا سمجھتے ہیں، میں کس چیز کو نعمت سمجھوں اور کس کو نہ نعمت سمجھوں۔ ایک مشہور مصنف نے اپنے مطالعے کے کمرے میں قلم اٹھایا اور ایک کاغذ پر لکھا، اب وہ اپنی خود کلامیاں کر رہا ہے، کہتا ہے گزشتہ سال میں میرا آپریشن ہوا اور پتا نکال دیا گیا، بڑھاپے میں ہونے والے اس آپریشن کی وجہ سے مجھے کئی ہفتے تک بستر کا ہو کر رہنا پڑا، اسی سال میں ہی میری عمر 60 سال ہوئی اور مجھے اپنی پسندیدہ اور اہم ترین ملازمت سے سبکدوش ہونا پڑا، میں نے نشر و اشاعت کے اس ادارے میں اپنی زندگی کے 30 قیمتی سال گزارے تھے، اسی سال ہی مجھے اپنے والد کی وفات کا صدمہ اٹھانا پڑا، اسی سال میں ہی میرا بیٹا اپنے میڈیکل کے امتحان میں فیل ہو گیا، وجہ اس کی کار کا حادثہ تھا جس میں زخمی ہو کر اسے کئی ماہ تک پلستر کرا کر گھر میں رہنا پڑا، کار کا تباہ ہو جانا علیحدہ سے نقصان تھا، اور صفحے کے نیچے اس نے لکھا، آہ کیا ہی برا سال تھا یہ۔ اب آپ نے جتنی باتیں سنی سچ ہے نا، کوئی غلط تو نہیں ہے نا، حقائق بیان کیے۔ اب جو باتیں اس نے خود سے لکھی، اس کو دیکھنے اور لکھنے کا ایک تو یہ انداز تھا، اس کا ایک دوسرا انداز دیکھیے۔ مصنف کی بیوی کمرے میں داخل ہوئی تو دیکھا کہ اس کا خاوند غمزدہ چہرے کے ساتھ خاموش بیٹھا خلاؤں کو گھور رہا تھا، اس نے خاوند کی پشت کے پیچھے کھڑے کھڑے ہی کاغذ پر یہ سب کچھ لکھا دیکھ لیا تھا، خاوند کو اس کے حال میں چھوڑ کر خاموشی سے باہر نکل گئی، کچھ دیر کے بعد واپس اسی کمرے میں لوٹی تو اس نے ایک کاغذ تھام رکھا تھا جسے لا کر اس نے خاموشی سے خاوند کے لکھے کاغذ کے برابر میں رکھ دیا، خاوند نے کاغذ کو دیکھا تو اس پر لکھا تھا، بیوی کی سوچ کا انداز دیکھیے، لکھتی ہے کہ اس گزشتہ سال میں آخر کار مجھے اپنے پتے کے درد سے نجات مل گئی جس سے میں کئی سالوں سے مبتلا تھا، میں اپنی پوری صحت مندی اور سلامتی کے ساتھ 60 سال کا ہو گیا، سالوں کی ریاضت کے بعد مجھے اپنی ملازمت سے ریٹائرمنٹ ملی ہے، تو میں مکمل یکسوئی اور راحت کے ساتھ اپنے وقت کو کچھ بہتر لکھنے کے لیے استعمال کر سکوں گا، اسی سال ہی میرے والد صاحب 85 سال کی عمر میں بغیر کسی پر بوجھ بنے اور بغیر کسی بڑی تکلیف اور درد کے آرام کے ساتھ اپنے خالق حقیقی سے جا ملے، اور اسی سال ہی اللہ تعالیٰ نے میرے بیٹے کو ایک نئی زندگی عطا فرمائی، اور ایسے حادثے میں جس میں فولادی کار تباہ ہو گئی تھی مگر میرا بیٹا کسی معذوری سے بچ کر زندہ سلامت رہا۔ آخر میں مصنف کی بیوی نے یہ فقرہ لکھ کر تحریر کو مکمل کیا تھا، واہ ایسا سال جسے اللہ نے رحمت بنا کر بھیجا اور بخیر و خوبی گزر گیا۔ وَإِنَّ رَبَّكَ لَذُو فَضْلٍ عَلَى النَّاسِ وَلَٰكِنَّ أَكْثَرَهُمْ لَا يَشْكُرُونَ، تو اٹس ٹرو اور ناٹ، ہم اپنی زندگی کے اندر آنے والے حالات اور واقعات کو کس گلاسز سے دیکھتے ہیں اسی سے پتہ چلتا ہے، شکر کی نظر سے دیکھیں گے نا ہر شر میں خیر ہے، یہ بات آگے آنے والی ہے، اور اگر نہ شکری और कंप्लेन्स, और हर वक्त ही रोते धोते रहे कि इधर तो कुछ अच्छा ही नहीं है, इधर तो कुछ ठीक ही नहीं है, यहाँ कभी क्या मिला, पर ये तो देखिए कि मिल क्या रहा है, ये तो नहीं मिलता आपको कहीं से। सोचने का अंदाज होता है, इंसान शिकवे करेगा, शिकायतें करेगा, जो नेमत है उससे हटकर उसको चंद खामियां दिखेंगी, और खैर पे नजर रखेगा, कहेगा इससे भी ज्यादा बेकायदगियां हो जाएंगी, इससे भी ज्यादा ये वो हो जाएगा, मेरे लिए फिर भी शुक्र करना वाजिब है कि अल्लाह ने मुझे एक नेमत तो दी है। तो घरों में रहना हो, शौहरों को देखना हो, जिंदगी की किसी नेमत को देखना हो, तो शुक्र आपको एक नई आंख देता है कि जिसके बाद आपको खराब से खराब चीजें भी अच्छी दिखने लगती हैं। फिर आप देखिए कि अल्लाह का ये कितना करम है कि उसने हम कमजोर इंसानों पर कोई इतना बोझ नहीं डाला कि पहली नेमत का शुक्र अदा करो फिर और दूंगा। दुनिया में ऐसे होता है ना, क्रेडिट कार्ड्स पे आप पे करते जाते हैं करते जाते हैं, एक दिन वो रोक लेते हैं, कहते हैं पिछला पे करो फिर देंगे, आपको बैड क्रेडिट कर देंगे, आपको इंटरेस्ट चार्ज करेंगे। कभी दुनिया में अल्लाह की तरफ से किसी ने सुना, सुबह उठे आंखों का फ्यूज था क्योंकि आंखों की बिजली कट गई, कानों के बटन लूज थे क्योंकि कानों का बिल पे नहीं किया। कर सकता है कि नहीं, कर सकता है कि नहीं, कर सकता है, लेकिन कभी किया उसने? कभी नहीं किया, इल्ला ये कि किसी को सबक सुनाना हो। तो एक बंदा टूटा फूटा शुक्र अदा कर ले तो यही बहुत बड़ी बात है। इमाम सुलेमान तमीमी कहते हैं कि अल्लाह ताला ने बंदों को हसबे जरूरत नेमतों से नवाजा है, मगर इनको हसबे इस्तेताअत शुक्र का मुकल्लफ करार दिया है। यानी जितनी जरूरत होती है ना बंदे को, उतनी नेमतें अल्लाह देता है, लेकिन शुक्र कितना मांगता है? जितना कर सकते हो। जैसे कहते हैं ना, फत्तकुल्लाह मस्ततातुम, तो यहाँ कह ले कि फश्कुरुल्लाह मस्ततातुम, बस ये जुमला है कि चलो ठीक है जितना कर सकते हो कर लो। यानी ये नहीं कहा कि जितनी जरूरत पूरी की आप उतना शुक्र अदा करो, यानी अल्लाह का मामला अपने बंदों के साथ बहुत नरमी का है, बहुत आसानियों का मामला है। तो लिहाजा हर वक्त उस चीज को अपने सामने रखिए। अब सवाल पैदा होता है कि इस्लामिक टर्मिनोलॉजी में शुक्र का मुकाम किधर है? जैसे आप कहते हैं ना, फराइज सुन्नतें, मुस्तहब है, मकरूह है, हराम है, तो हम अपने आप से पूछते हैं कि शुक्र का शरई हुक्म क्या है, शरीयत में शुक्र की जगह क्या है? तो लिख लीजिए, मुअक्कद तरीन वाजिब। मुअक्कद कहते हैं ताकीद की गई हो जिसकी। आपने कभी एक लफ्ज सुना, सुन्नत मुअक्कदा? बस वो सुन्नतें जो नबी सल्लल्लाहु अलैहि वसल्लम ने कभी नहीं छोड़ी। तो शुक्र ना सिर्फ ये कि वाजिब है, बल्कि वो वाजिब जिसकी बहुत ताकीद की गई। और मुअक्कद कहते हैं उसको जो कभी ना छोड़ा जाए, किसी हाल में ना छोड़ा जाए, जिंदगी के कोई भी दौर हो। तो जब एक चीज वाजिब के दर्जे से भी ऊपर बढ़ी हुई है, तो क्या फिर उसको जानना लाजमी नहीं है? तो शुक्र की मार्फत हासिल करना बंदे के लिए वाजिब है। इस पे गौर व फिक्र करे, इसके मानी पे गौर करे, इंशाल्लाह इससे फायदा होगा। अब सवाल पैदा होता है कि शुक्र वाजिब है, इसकी कोई दलील भी है? बिल्कुल, दलीलें बहुत सारी हैं। पहली दलील सूरत बकरा 152, अल्लाह सुबहाना तआला फरमाता है, फस्कुरून यस्कुरकुम वश्कुरू ली वला तकफुरून। इससे खूबसूरत तो शायद ही कोई आयत कुरान में हो कि जिसमें अरशों का मालिक, सात जहानों का मालिक एक अदना जर्रे को अपने बराबर ले आया है, जिसको आप कहते हैं कि तुम भी और हम भी। इस तरह से अल्लाह की जात एक इंसान को यकीन दिलाती है इस बात का, तुम मुझे याद करो मैं तुम्हें याद करूंगा। क्या ये आयत ऐसे नहीं हो सकती? तो तुम मुझे याद करो ना करो, मैं कोई नहीं करूंगा, खबरदार मेरे पास आए, मेरे पास इतना टाइम नहीं है तुम्हें याद रखूं। तुमने अपनी शक्ल देखी है? कोई आप चार लोगों को जानने लग जाए ना, तो लोगों की अकड़ ही नहीं खत्म होती, कहते पता नहीं आप कौन है, हम तो हजारों लोगों से मिलते हैं, हमें तो क्या यकड़ होती है, याद रखिए। आप किसी को पहचान जाए उसको फौरन के मैंने आपको पहचान लिया। कई लोग ये जुमले बोलते हैं, आपकी याददाश्त बड़ी अच्छी। मैं कैसे भूलूं, दिमाग खराब थोड़ी है मेरा। अगर आपको 10 साल पहले देखा था, नाम नहीं याद, लेकिन मुझे पता मैंने आपको देखा, फिर वही मोहब्बत, वही पुराने जज्बे, तो लोग खुश होते हैं इस बात से कि अच्छा आपने हमें पहचान लिया। अच्छा लोग तो पहचानते ही नहीं है, भाई कैसे ना पहचाने, हम तो आपस में बराबर के हैं। अल्लाह की जात हमें कहता है तुम याद करो मैं तुम्हें याद करूंगा, वश कुरु ली। अब देखिये वश कुरु क्या है, अमर है ना, हुक्म दे दिया, तो वाजिब होने का हुक्म मिल गया कि शुक्र करना वाजिब है। और ना शुक्री को कैसे रोका गया, ला तकफुरून के अंदर आ गया। फिर इसी तरह सूरत लुकमान आयत 14 में अनिशकुर ली वली वालिदई का, मेरा भी शुक्र करो और अपने माँ बाप का भी करो। तो गोया कि अल्लाह ने अपना शुक्र भी वाजिब किया है और माँ बाप का शुक्र अदा करना भी वाजिब किया है। अल्लाह के नबी सल्लम से किसी ने पूछा कि कौन सा मालो दौलत हम जाया करें, यानी क्या करें कि जो हमारे पास रहे और कुछ छोड़ दें। सवाल था लोगों का, जैसे हम भी किसी से पूछ सकते हैं ना कि किसको हम पीछे डाल दें और किसको छोड़ दें। तो आपने फरमाया, तुम में से हर शख्स को शुक्र करने वाला दिल, जिक्र करने वाली जुबान, और ऐसी बीवी जो आखरत का ज़ादे राह इख्तियार करने में मददगार हो, जैसी अनमोल दौलत इख्तियार करने की कोशिश करनी चाहिए। सहाबा का सवाल देखिए जरा, मैं तो इस सवाल को ही सुनकर खुश हो गई कि सहाबा क्या कहते थे कि अल्लाह के नबी हम कौन सी दौलत जमा करें, दुनिया की जुबान में कह लें किस करेंसी में माल जमा रखें, पाउंड्स की सूरत में अपनी सेविंग रखें, डॉलर्स में रखें, क्रोन में रखें, रुपीस में रखें, गोल्ड में रखें, चांदी में, क्योंकि इंसान लालची होता है, वो सोचता है जिस करेंसी का रेट बढ़ रहा है ना उसको रख लेते हैं। जो काम करते होंगे वो तो और बात है, आम इंसान भी गिन गिन के अपनी करेंसी को रखता है क्योंकि ये बाद में काम आती है। तो साहबा ने पूछा हम क्या जमा करें, तो आपने कहा कि तुम शुक्र करने वाला दिल जमा कर लो। ये करेंसी कौन सी, ये कहाँ से मिलती है? ये कुरान की दौलत से मिलती है, कुरान के साथ ताल्लुक के साथ मिलती है। और इसी तरह से आप देखिए कि जिक्र वाली जुबान, और बीवी वो जो दीन के कामों में आपकी मददगार हो और जो दीन की तरफ आपको लेकर चले, ये चीजें एक इंसान के दौलतमंद होने की अलामत है। तो फिर शुक्र खूबसूरत है, तो फिर नाशुक्री क्या है? तो याद रखिए कि नाशुक्री जो है वो जैसे कुफर के दर्जे पे पहुंचती है, या कुफर के दर्जे पे इंसान को पहुंचाती है। सूरह यासीन 36 अल्लाह ताला फरमाते हैं, बमा मिलत हुई दीहिम अफला यशकुरुन, ये इनके हाथों ने थोड़ी बनाया तो क्या वो शुक्र नहीं करते। तो गोया के शुक्र का हुक्म इस बात का तकाजा करता है कि इसको छोड़ना काबिले मुजम्मत है, यानी शुक्र की जितनी तारीफ है तो नाशुक्री की उतनी मुजम्मत भी है। फिर देखिए कि शुक्र की अहमियत यहां से भी पता चलती है कि अल्लाह ने किस किस को हुक्म दिया शुक्र करो। आप कहते हैं ना कोई अहम चीज होती है तो वो सबको कहा जाता है, तो सबसे पहले तो आप देखिए कि अल्लाह ने अपने नबियों को कहा कि शुक्र करो, जो इंसानियत की मेराज होते हैं, ना सिर्फ उम्मत मोहम्मदिया को बल्कि सारी उम्मतों को अल्लाह ताला ने शुक्र गुजारी की दावत दी। सूरत अल अराफ 144 में अल्लाह सुबहान तआला क्या फरमाते हैं, फखुस मा आतैतुका वकुम मिनश शाकिरीन, बस ले लीजिए जो मैंने आपको दिया और शुक्र गुजारों में से हो जाएं। किसको कहा अल्लाह ताला ने? हजरत मूसा अलैहि सलाम को कहा। फिर इसी तरह से दूसरी चीज आप देखिए कि शुक्र की अहमियत क्या है, इबादत के साथ शुक्र को जोड़ दिया। ये सेकंड पॉइंट नोट कर ले कि इबादत को शुक्र के साथ कैसे जोड़ दिया। सूरत बकरा 172 अल्लाह ताला कहते हैं, वश्कुरू लिल्लाह, और अल्लाह का शुक्र अदा करो, इन कुंतुम इय्याहु ताबुदून, अगर वाकई हो तुम उसकी इबादत करते। दूसरे लफ्जों में कह लीजिए कि अगर तुम बड़े इबादत गुजार होने का दावा कर रहे हो ना तो शुक्र भी पैदा करो। और लिख लीजिए ये जुमला, बहुत सारे लोग इबादत गुजार तो होते हैं शुक्र गुजार नहीं होते। ये दो मुख्तलिफ धारियां जिंदगी में चलती हैं, इबादत के ढेर लगे हुए हैं लेकिन दिल के अंदर, जुबान के ऊपर और अमल के अंदर वो शुक्र नहीं दिखता। फिर आप देखिए कि शुक्र की अहमियत की एक और वजह क्या है, कि शुक्र को बंदों की तख्लीक और कायनात के बनाने का मकसद बयान किया गया। यानी कोई आपसे पूछे कि अल्लाह सुबहाना तआला ने ये कायनात क्यों बनाई, व्हाट इज द पर्पज ऑफ क्रिएटिंग दिस वर्ल्ड, आप ये तो नहीं कह सकते पर्पज ऑफ क्रिएशन, वो भी एक हद तक ठीक है, लेकिन इस पूरी कायनात को अल्लाह ने क्यों बनाया, कोई आपसे सवाल पूछ सकता है व्हाई अल्लाह सुबहान तआला मेड दिस यूनिवर्स, तो उसकी वजह क्या है? सूरत नहल 78 वल्लाहु अखरजकुम मिन बुतून उम्महातिकुम ला तअलमून शैया वजअल लकुम अस-समअ वल अबसार वल अफिदा लअल्लकुम तशकुरून, अल्लाह ने तुम्हें तुम्हारी माओ के पेटों से इस हाल में निकाला कि तुम कुछ भी नहीं जानते थे, और इसने तुम्हारे लिए कान आंखें और दिल बनाए ताकि तुम शुक्र करो। तो क्या पता चला, कान आंखों और दिल का शुक्र अदा करना, इनके जरिए अल्लाह के शुक्रगुजार बनना, ये मकसद था इनको बनाने का। माँ के पेट से निकाल कर अल्लाह ने हमें जिंदा किया, हमें ये नेमतें दी ताकि हम शुक्र करें। फिर इसी तरह से एक चौथी वजह, यानी चौथा मुकाम शुक्र का या शुक्र की अहमियत का क्या है, कि अल्लाह ताला ने इंतजामात यानी ऑर्गेनाइजेशन, और कुछ चीजें ऐसी होती हैं कि जिनको आप कह सकते हैं कि मैनेजमेंट के इश्यूज, कुछ चीजें ऐसी होती है कि किसी चीज की मैनेजमेंट और उसके इंतजामात को संभालने का मकसद क्या है। मिसाल आपको देती हूँ कि आप स्कूल में चीजों को ऑर्गेनाइज क्यों करें, ताकि चीजें जाया ना हो। हर जगह एक बंदा अपना अपना काम करता है तो चीजें वेस्ट नहीं होती ना, और अगर मिसमैनेजमेंट होगी तो क्या होगा, बहुत सारी चीजें मिसहैंडल होंगी, इतनी बात तो समझ आ गई है ना। तो वो जो चीजों को जाया होने से बचाना है ना, वो शुक्र है। इसकी दलील देखिए सूरत आले इमरान 123, वलकत नसरकुमुल्लाह बिबद्रिन व अंतुम अज़िल्ला फत्तकुल्लाह लअल्लकुम तशकुरून। और बिलाशुबा अल्लाह ने बदर में तुम्हारी मदद की जबकि तुम इंतहाई कमजोर थे, बस अल्लाह से डरो ताकि तुम शुक्र करो। तो इस आयत में क्या पता चला, थोड़े से लोग भी बदर के अंदर जीत का सबब बन गए जबकि अल्लाह के नबी सल्लम ने उनकी बेस्ट मैनेजमेंट की। ये इसके अंदर खुलासा है। तो गोया कि आप कह सकते हैं कि जो लोग ऑर्गेनाइज्ड होते हैं वो रिसोर्सेज का ज़्यादा अच्छा इस्तेमाल करते हैं, वो अपने थोड़े वक्त से ज़्यादा ले लेते हैं, थोड़े माल से वो ज़्यादा खैर लेकर आ जाते हैं, और अल्लाह सुबहाना ताला फिर उसमें बरकत भी दे देता है। फिर आप देखिए कि जब हमने शुक्रगुजारी को देख लिया तो फिर नाशुक्री को भी देखने की ज़रूरत है। नाशुक्री कैसे देखेंगे, तो नाशुक्री कुफर है। इसकी दलील सूरत अनकबूत आयत 68-7, अफा बिल बातिल यूमिनून व बि नेमतिल्लाह यकफुरून। क्या वो बातिल पर तो ईमान लाते हैं और अल्लाह की नाशुक्री करते हैं? तो गोया के बातिल के साथ अल्लाह ताला ने नाशुक्री को रखा। फिर इसी तरह आप देखिए कि सिर्फ दो गिरोह रह जाएंगे क़यामत के दिन। अल्लाह सुबहाना ताला ने इंसानों की जो बांट की है ना, वो सिर्फ दो दर्जों पे है, शाकिरीन और काफिरीन। तीसरी कोई चीज है ही नहीं। आप लिख के देख लें, दुनिया में जितने इंसान है ना, उनकी दो बड़ी किस्में हैं, या वो शाकिर है या वो काफिर है। दलील सूरत इंसान, जिसको सूरत दहर भी कहते हैं, आयत नंबर 3 है, इन्ना हदैनाहु सबीला इम्मा शाकिरा व इम्मा कफूरा। हमने इंसान को जीने का रास्ता दिखा दिया, आप चाहे तो शुक्रगुजार हो कभी ना शुक्र हो। इसी तरह आप देखते हैं कि नबी सल्लम की जब वफात हुई तो जितने भी लोग मौजूद हैं, और उस वक्त कह सकते हैं आपके जमीन पर दुनिया के बेहतरीन लोग थे, वो दो गिरोहों में बट गए थे। एक वो था जो कुफर में पलट गया, जिसने मुसैलमा कज़्ज़ाब को लीडर बना लिया कि अल्लाह के नबी चले गए, चलो अब एक सामने लाइव लीडर है तो फिर उसी को फॉलो कर लेते हैं। याद रखिए, कमजोर पत्ते जो होते हैं ना, वो ज्यादा दिन चलते नहीं है। जब सहाबा, अल्लाह के नबी के हाथों के मंझे हुए लोग, उन्होंने तो बदर की भी चोटें खा ली, ओहद की भी खा ली, हर जंग में उनका ईमान पक्का होता गया, लेकिन वक्त के साथ जो बाद बाद में लोग आते गए ना, और खास तौर में यहाँ वो लोग जो फतह मक्का के प्रोटोकॉल को देखकर मुस्लिम हुए थे, अभी वो कुर्बानियां नहीं थी जो 13 साल मक्का के और 10 साल मदीना के दौर में देखी होती। ये न्यू कमर थे, यदखुलून फी दीनिल्लाहि अफवाजा। अभी ना उन्होंने अल्लाह की नुसरत देखी थी, ना अल्लाह की ताईद और अल्लाह के वादों को देखा था। तो जू ही नबी सल्लम दुनिया से गए तो वो मुर्तद हो गए। ये मत सोचिए कि ये मुखलिसीन और सहाबा कराम थे, क्योंकि ये बात मुझे कहनी लाजमी है, वरना कोई एक लम्हे के लिए ना सोच ले कि अच्छा सहाबा कुफर पे चले गए थे। मुसलमान थे वो लोग, लेकिन न्यू मुस्लिम थे, रिवॉर्ड थे कौन, जो इस्लाम की फतूहात को देख कर आए। और लिख लें ये बात, ये यूनिवर्सल ट्रुथ है, जो लोग हक की बुनियाद पे दीन में आते हैं ना, मुश्किलात, आजमाइशों, कुर्बानियों से गुजर कर, वो कभी नहीं पलटते। उन्होंने अल्लाह ताला की मदद कई मुकामात पे देखी होती है, लेकिन जब दीन के नाम पर फतूहात शुरू होती हैं, प्रोटोकॉल, इतने लोग आ रहे हैं, इतना इस्लाम फैल गया, जब पंप एंड शो होता है, तो फिर जो लोग दीन में आते हैं ना, वो बड़े कमज़ोर होते हैं, बड़े खतरों में होते हैं। वो जिन्होंने आती ही कुर्सियाँ मेज देखी, उनको तो एक दिन कुर्सी ना पेश करेंगे, अगले दिन सोचने लगेंगे हम कुर्सी नहीं करेंगे। एक दिन मेज़ ना मिला, वो नाराज़ हो जाएंगे कि हम गए थे, हमें मेज़ ही नहीं मिला। जो ज़मीन पे बैठे, जो कारपेट के बगैर भी बैठे, जो दरख्तों के नीचे बैठे, जिन्होंने सामान को उठा के इधर उधर किया, वो नहीं लुढ़कते। और अगर वो लुढ़कते हैं तो फिर उसके पीछे शैतान की कोई बहुत बड़ी चाल होती है। तो यहाँ यही बात है कि अल्लाह के नबी के दुनिया से जाते ही एक गिरोह फिर गया। उन्होंने कहा चलो भाई, अल्लाह के नबी तो फौत हो गए हैं, सामने नहीं है लीडर के बगैर मजा ही कोई नहीं आता, चलो फिर ऐसा जो भी है मुसलमान के, कुछ तो खूबी होगी, उधर चलते हैं। और आपको पता है मुसलमान कज़ाब ने लाखों का लश्कर तैयार कर लिया था, यानी मैंने ये सबक पढ़ाया हुआ एक जगह, तो उस वक्त ये बात हुई थी कि जैसे झूठा बंदा भी अपने गिर्द मजमे तो लगा ही सकता है, कभी मत कहें कि बहुत लोग आते हैं तो वो सच होगा, वो अच्छा बंदा होगा और वो बड़ा अल्लाह की नजरों में होगा। मुसलमान कज़ाब जैसा शख्स जो झूठी नबूवत का दावा करे, उस दौर में जिसको बेस्ट दौर आप कहेंगे, उस दौर में उसके पास हजारों लाखों लोग आ गए, तो आज के दौर के फिर मुसलमान कज़ाब जो होंगे उनके साथ क्यों ना करोड़ों हो। तो याद रखिए कि ऐसे लोग कुफर में चले गए, लेकिन दूसरा गिरोह मोमिनों का था। अबू बकर उसकी पहली हिंट थे, ایسے جمے ایسے جمے کہ صبر اور شکر کا مجسمے پیکر بن گئے اور اللہ کی قضاء و قدر پر راضی برضا رہنے لگے. اس موقع پہ اللہ تعالیٰ نے کیا کہا؟ سورت آل عمران 144، جو حالانکہ نازل تو ہو چکی تھی پہلے، کب؟ غزوہ احد کے بعد، لیکن اشارہ اس میں اسی گروہ کی طرف بھی آتا ہے. اللہ تعالیٰ کہتے افائم مات او قتل انقلبتم علی اعقابکم ومن ینقلب علی عقبیہ فلن یضر اللہ شیئا وسیجزی اللہ الشاکرین. کہ کیا جو آپ کے دنیا سے جاتے ہی اپنی ایڑیوں پہ پھر گئے ہیں تو وہ اللہ کا کچھ نقصان کریں گے؟ نہیں، وہ اپنا نقصان کریں گے اور اللہ قدر والوں کو، شکر والوں کو زیادہ دے گا. تو یاد رکھیے، جو انسانوں کو دیکھ کر دین میں آتے ہیں نا، وہ انسانوں کو دیکھ کر چلے بھی جاتے ہیں. کبھی کسی انسان کو اپنی ہدایت کا ذریعہ نہ بنائیں، کبھی اپنی ہدایت کا ذریعہ نہ بنائیں. ابھی ریسنٹلی رمضان جب گزرا ہے تو رمضان کے اینڈ پہ ہمیشہ ہی وہ باتیں شروع ہو جاتی ہیں نا، نئے کورسز، دس اینڈ دیٹ، یہ وہ. تو جب اٹلانٹا میں اس سال کورس ہوا تو الحمدللہ ہر سال کی طرح ہی وہاں اللہ تعالیٰ نے جن لوگوں کو، تو یہی آوازیں تھیں، ہمیں قرآن کرائے، کورس کرائے. تو میں نے کہا کورس تو ہوگا. تو جب وہ ساری موومنٹ چل رہی تھی نا، تو ایسے ہی ایک کوئی پروگرام تھا کسی بھی دن، تو میں نے پوچھا کہ یہ بتائیے کہ کون کون اگلا کورس کرے گا. سارے ہاتھ کھڑے کرتے ہیں. ایک دو نے آواز دی بیچ میں، جس کو میں سن رہی تھی، کہ آپ ادھر ہوں گی، یعنی آپ ہوں گی، مطلب یہ تھا کہ پھر کریں گے. پھر میں نے اس میں ان کے ساتھ جتنی دیر بات کی تھی، وہ سبھی نے سنی ہوگی. میں نے کہا اگر میں نہ رہی دنیا میں تو کیا آپ یہ کتاب نہیں پڑھیں گے؟ کیا آپ انسانوں کے ساتھ ہدایت کو جوڑتے ہیں؟ یعنی آپ میرے اوپر ہی لے لیں کہ یہ کتاب اگر میں نہ آپ کو پڑھاؤں تو پڑھیں گے ہی نہیں، کیونکہ آپ ہی نہیں پڑھا رہی تو ہم نہیں. ہم ادھر آتے ہیں، آپ نہیں ہوتے، میں مزہ ہی نہیں آتا. تو میں نہ رہی دنیا میں، کوئی بھی نہ رہا، کوئی ہوتا ہی نہیں ہے. یاد رکھیے، جس کو چیز کی طلب ہوتی ہے نا، وہ چیز لے لیتا ہے. اور الحمدللہ اللہ تعالیٰ نظر سے بچائے، کورس شروع ہو چکا ہے اٹلانٹا میں اور بہترین طریقے سے جا رہا ہے. اردو کا بھی جا رہا ہے، انگلش کا بھی جا رہا ہے. کیوں جا رہا ہے؟ کہ ہدایت کی طلب ہے نا. آپ اسکرین کے پیچھے سے پڑھا دیں یا سامنے بیٹھ جائیں، آپ پڑھ رہے ہوتے ہیں تو شکل کون دیکھتا ہے؟ دیکھنی بھی نہیں چاہیے زیادہ. تو یاد رکھیے، ہدایت پہ نظر رکھیں گے انشاءاللہ جمیں گے. ہدایت دینے والے پہ نظر چلیں گے نا، بہت ٹھوکریں کھائیں گے. یہاں پھر اشارہ کر دوں مکی اور مدنی دور میں. مکہ والے نبی صلی اللہ علیہ وسلم سے محبت کرتے تھے، لیکن اس نبی کے پیغام سے ان کو چڑ تھی. مدینہ میں کیا ہوا؟ مدینہ والوں کو پیغام سیم لگتا تھا، پیغام بر سے چڑ تھی. مکہ والوں کی دشمنی قرآن سے تھی، مدینہ والوں کی دشمنی صاحب قرآن سے تھی. مکہ والے زیادہ مسلم ہوئے کہ مدینہ والے؟ مکہ والے ہوئے. جن کی نظر پیغام پہ ہوتی ہے، جب ان کو حق دکھتا گیا، کل جا الحق کا وزاحق الباطل ان الباطل کا نزہو کا، آگے الحمدللہ. لیکن یاد رکھیے، مدینہ والے، یہود، اشارہ ہے میرا، یہود کی نظر چونکہ نبی پہ تھی، آخری وقت تک مسلمان نہیں ہوئے. تو کبھی لوگوں کو معیار نہ بنائیے، واللہ بڑی گہری ٹوکر کھائیں گے. اتنے غلط ڈسیزن انسان سے ہو جاتے ہیں کہ اپنی ہدایت آپ خطرے میں ڈال دیتے ہیں، ساری نیکیاں آپ کی ہاتھ میں پڑی رہ جائیں گی اگر آپ نے کسی انسان کی اچھی یا بری بات کو دلیل بنایا. تو یہاں آپ دیکھ لیجئے، اللہ نے ان کی بات کر کے بتا دیا کہ بس یا ہدایت والے ہوتے ہیں شاکر، یا پھر نشکرے لوگ ہوتے ہیں. تو اب اس سے کیا پتہ چلا؟ کہ شکر واجب ہے اور نشکری جو ہے یہ حرام ہے. یعنی سمپل سی بات ہے کہ شکر اگر فرض ہے تو نشکری جو کہ اس کا اپوزٹ ہے، وہ کیا ہوگی؟ حرام ہوگی. اور اللہ کو سب سے زیادہ جس چیز پہ غضب آتا ہے نا، وہ کفران نعمت ہے یا نا شکریہ. اللہ کو اپنے بندوں سے نا شکری پسند نہیں. ذرا اپنے آپ سے پوچھئے کہ میں نا شکری تو نہیں ہوں؟ اللہ مجھے جو نعمت دیتا ہے، کیا میں اس کی قدر کرتی ہوں؟ اور دلیل دیکھ لیجئے، سورۃ زمر آیت 7، ان تکفرو، تم سارے کفر کرتے ہو اگر، فإن اللہ غنی عنکم، اللہ تم سب سے بے نیاز ہے. اللہ کو تمہارے ووٹوں سے تھوڑی آتا ہے، اللہ کو ممبر تھوڑی گنتا ہے، ہماری کوئی ہیڈ کاؤنٹ سے تھوڑی کوئی اس کی کرسی محفوظ ہے. سب چلے جاؤ. اور حدیث قدسی ہے، اگر سارے اول اور آخرین جن و انس کھڑے ہو جائیں اور اللہ کا انکار کرنے لگ جائیں نا، اس ویلا اللہ کی قدرت میں ذرہ برابر فرق نہیں پڑتا. وہ بے نیاز ہے، وہ سمد ہے. میرے آپ جیسے کروڑوں کیا خربوں نیلوں لوگ جمع ہو جائیں اور اللہ کا انکار کرنے لگ جائیں، اللہ ڈونٹ کیئر. اور ولا یرد لعباده الکفر، وہ پسند ہی نہیں کرتا اپنے بندوں کے لیے نشکری کو. وان تشکروا یرضہ لکم، اور اگر تم شکر کرو گے تو تمہارے لیے پسند کرے گا. تو گویا کہ پھر اس سے کیا پتہ چلا؟ کہ نشکری حرام ہے. اللہ تعالیٰ کبھی بھی بندے سے ناشکری کو پسند نہیں کرتے۔